कहिले चोट दिन्छ अनि कहिले हँसाउँछ पिरतीले, कहिले चोट दिन्छ अनि कहिले हँसाउँछ पिरतीले, हाँस्दा हाँस्दै एक दिन फेरि रुवाउँछ पिरतीले। कहिले चोट दिन्छ अनि कहिले हँसाउँछ पिरतीले, हाँस्दा हाँस्दै एक दिन फेरि रुवाउँछ पिरतीले। जब कसैलाई यो मनले माया गर्न थाल्छ, जब कसैलाई यो मनले माया गर्न थाल्छ, उसको यादमा रात दिन तडपाउँछ पिरतीले, हाँस्दा हाँस्दै एक दिन फेरि रुवाउँछ पिरतीले। पाए नि सुख छैन, नपाए नि सुख छैन, पाए नि सुख छैन, नपाए नि सुख छैन, नपाए हत्ते हत्ते पाए सताउँछ पिरतीले, उसको यादमा रात दिन तडपाउँछ पिरतीले। मनले सोचे जस्तै गरी कहाँ चल्छ जीवन, मनले सोचे जस्तै गरी कहाँ चल्छ जीवन, कहिले मन कहिले तन दुखाउँछ पिरतीले, नपाए हत्ते हत्ते पाए सताउँछ पिरतीले। यो माया पनि साँच्चै अजीबको छ साथी, यो माया पनि साँच्चै अजीबको छ साथी, न बुझ्न दिन्छ न त बुझाउँछ पिरतीले, कहिले चोर दिन्छ अनि कहिले हँसाउँछ पिरतीले, हाँस्दा हाँस्दै एक दिन फेरि रुवाउँछ पिरतीले। हजुर नमस्कार, सर्जक र स्रष्टाहरूप्रति समर्पित साहित्यमा आधारित रेडियो कार्यक्रम संगीत सरगमको अर्को एउटा यो नवीनतम श्रृंखलामा यहाँहरू सम्पूर्णलाई आज पनि दिल खोलेर नै सुस्वागतम छ। जिन्दगीमा कतै जोडिनु पर्छ, कतै तोडिनु पर्छ, अनि कतै भेटिनु पर्छ, अनि कतै छुटिनु पर्छ, यस्तै जिन्दगीको यो सिलसिला सँगसँगै आज फेरि प्राविधिक मित्र गौरी शंकर चौधरी सँगसँगै म लोकराज विश्वकर्मा तपाईँको माझमा उपस्थित भएको छु कार्यक्रम संगीत सरगमको अर्को एउटा यो नौलो श्रृङ्खला लिएर। र कार्यक्रम संगीत सरगम हरेक हप्ताको बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म यहाँहरूले रेडियो गुरुबाबा एफएम 106.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ, र त्यसै गरेर www.gurubabaefm.org पनि अनलाइनमा सुन्न सक्नुहुन्छ। भनेदेखि यहाँहरूले यो कार्यक्रमलाई पाइप पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। चिसापानी नेपाल .plugspot.com पनि डाउनलोड गरेर सुन्दै आइरहनु भएको छ, र अबदेखि अर्को ब्लगबाट पनि यहाँहरूले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। चुकुप्रकाश.plugspot.com योबाट पनि यहाँहरूले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। अबको समयदेखि यहाँहरूले यो दुईवटा प्लगबाट कार्यक्रम संगीत सरगम तपाईँले चाहेको समयमा जुनसुकै ठाउँमा रहे पनि भए पनि कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। र कार्यक्रममा तपाईँहरूको हामीले सृजनाहरू लिने गर्दछौँ, कार्यक्रममा गजल मुक्तकहरू उठाउने गर्दछौँ, तपाईँहरूले नै पठाउनु भएको गजल मुक्तक जोड्छौँ। त्यसै गरेर कार्यक्रम संगीत सरगमको पहिलो सेगमेन्ट अन्तर्गत एकजना नेपाली सर्जक र स्रष्टाको जीवनी प्रस्तुत गर्ने गर्दछौँ। त्यो जीवनी सुनेर तपाईँले पनि केही त्यो जीवनीबाट प्रेरणा लिन सक्नुहुनेछ, प्रेरणा लिनुहुन्छ भन्ने त्यो हाम्रो एउटा उद्देश्य रहेको छ। र कार्यक्रममा हामीले तपाईँको माझमा यिनै विभिन्न सामग्रीहरू लिएर आउने गर्दछौँ। हरेक एपिसोडलाई विशेष स्पेसल बनाउने हाम्रो कोसिस रहन्छ, र कार्यक्रममा केही प्रेरक प्रसङ्ग र केही उत्कृष्ट विद्वानका उत्कृष्ट भनाइहरू पनि जोड्दछौँ। तर यति बेला मलाई जान्न मन छ तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँको बारेमा मलाई सोच्न मन लाग्यो, सोध्न मन लाग्यो, तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ सुखमा हुनुहुन्छ या दुःखमा हुनुहुन्छ, तपाईँ जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सदैव खुसी रहनुहोला, सुखी रहनुहोला। यदि दुःखमा हुनुहुन्छ भने नातिनुहोला, सुखमा हुनुहुन्छ भने नमातिनुहोला। जिन्दगी भनेको, जीवन भनेको सुख र दुःखको त्यो सम्मिश्रण नै जिन्दगी हो। जिन्दगीमा सधैँ दुःख मात्र हुँदैन, जिन्दगीमा सधैँ सुख मात्र हुँदैन, यी दुवै कुरालाई सहेर हामीले अगाडि बढ्नुपर्छ। जिन्दगी भनेको सङ्घर्ष हो, र तपाईँ यदि ठुलो हुनुहुन्छ भने आफूभन्दा ठुलोलाई चाहिँ आदर सम्मान गर्न सिक्नुहोला, र यदि आफूभन्दा सानो हुनुहुन्छ भने उसलाई माया प्रेम गर्न सिक्नुहोला। हामी कार्यक्रम संगीत सरगमको बसाइबाट यही भन्न चाहन्छौँ, र यही भनाइको साथसाथमा तपाईँको माझमा हामी एउटा निकै नै सुमधुर आवाजमा रहेको गीत राख्दैछौँ। रामकृष्ण ढकालको स्वरमा सजिएको यी त सब भन्ने कुरा नहुन् बोलको गीत रहेको छ। यो गीत राख्दै कार्यक्रम संगीत सरगमको म शुभारम्भ गर्न चाहन्छु र कार्यक्रम संगीत सरगम सुन्दै गर्नुहोला।
लागी जान दिन्छु तिमी मेरो मनको राजा, तिम्रा लागि जान दिन्छु तिमी मेरो मनको राजा, सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता, यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो। कोई अरू को बारे सोचने कसाई फुर्सद हुन्छा यहाँ, कोई अरू को बारे सोचने, आफ्नो खुशी बेटाएर कोई अरू को पीर बोक्ने, तिमलाई दिन्छु फुलै फुल मत लिन्छु काँडै काँडा, तिमलाई दिन्छु फुलै फुल मत लिन्छु काँडै काँडा, यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो।
हजुर, यो त सब भन्ने कुरा न हो, तिम्रा लागि ज्यान दिन्छु भन्ने एकदमै सुमधुर स्वर भएका गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीत हामीले तपाईँको माझमा राखेका थियौँ र गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम संगीत सर्गममा। र कार्यक्रम संगीत सर्गममा सबैभन्दा पहिला हामीले एउटा सेगमेन्ट उठाउने गर्दछौँ, संस्था इन्फर्मेसन सेगमेन्ट। यो सेगमेन्ट अन्तर्गत आज हामीले तपाईँको माझमा एकजना नेपाली सर्जक र स्रष्टाहरूको त्यो सम्मान स्वरूप यो सेगमेन्टलाई अगाडि बढाउने क्रममा आजको यो दिनमा हामीले नेपालका नायक, एकजना नायक अथवा हास्य कलाकारका रूपमा चिर परिचित हुनुभएका, तपाईँ धेरैले यो नाम थाहा पाउनु भएको हरिवंश आचार्य हो। आज हामीले हरिवंश आचार्यको बारेमा उहाँका जीवनका पानाहरू पल्टाउँदैछौँ तपाईँको माझमा कार्यक्रम संगीत सरगमको संस्था इन्फर्मेसन सेगमेन्ट अन्तर्गतको आजको यो एपिसोडमा। र कार्यक्रम संगीत सरगमको आजको यो 51 एपिसोड रहेको छ र यो एपिसोडमा हामीले आज हरिवंश आचार्यको जीवनका केही कुराकानीहरू तपाईँका माझमा जोड्दैछौँ। र हरिवंश आचार्यको जन्म कार्तिक 27 गते रहेको छ, यो महिनाको 27 गते रहेको छ र यस अर्थमा पनि हामीले हरिवंश आचार्यको जीवनका बारेमा तपाईँको माझमा विभिन्न जानकारीहरू दिँदैछौँ। हरिवंश आचार्य एक अभिनेता हुन्। उनी सबैभन्दा बढी सफल नेपाली हास्य कलाकार मध्येका एक पर्ने छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी महजोडीका नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्। हरिवंश आचार्य एक ब्राह्मण परिवारमा जन्मिएका थिए। उनको जन्म विक्रम सम्वत 2014 कार्तिक 27 गते सन 1958 अक्टोबर 9 काठमाडौँको गौरीधारामा भएको हो। उनका पिताका नाम होमजय आचार्य र माताको नाम गणेश कुमारी हो। उनका बुबाले 53 वर्षको हुँदा 13 वर्षकी बालिकासँग विवाह गरे। बुबा 73 वर्षको हुँदा उनी जन्मेका हुन्। बुबा पण्डित भएकाले उनलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहन्थे। पण्डित नै विद्वान हुन् भन्ने मान्यता थियो। उनी 6 वर्षको हुँदा बुबाको निधन भयो। बुबाकै इच्छा अनुसार उनलाई आमाले ठमेल स्थित वेदाङ विद्यालयमा भर्ना गरिदिनु भयो। ठमेल 4 वर्ष धाएपछि उनी दरबार हाई स्कूलमा पढ्न थाले। त्यहाँ पनि संस्कृत नै पढे। उनका साथीहरू अङ्ग्रेजी स्कूल जान्थे, उनलाई पनि अङ्ग्रेजी पढ्न रहर थियो। टुपी पाल्नु पर्थ्यो, उनलाई भने टुपी नराख्न र बङ्गाली कपाल काट्न मन लाग्थ्यो। सधैँ टोपी लगाएर हिँड्नु पर्थ्यो। सबै कुरा उनका इच्छा अनुसार थिएनन्। घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो। बिहान भात खानु अघि चण्डीको किताब पुरै पढ्नु पर्थ्यो। किताब मोटो थियो, पुच्चे केटाका लागि त्यो कठिन कार्य थियो। उनले एकाएक गर्दै बीचका पाना च्यात्दै गए। किताब निकै पातलो भयो। पछि त आमाले थाहा पाउनु भयो र सजाय दिनुभयो। त्यस समयमा उनी 11 वर्षको भएपछि आमा पनि बित्नु भयो। उनका दिदीहरूमा बिन्दु अधिकारी, जानु देवी आर्याल, सप्तरूपा शर्मा, गीता ढकाल र गायत्री भुर्तेल हुनुहुन्थ्यो। उनी र बिन्दु दिदीको उमेर 1.5 वर्ष मात्र फरक थियो। दिदी जानु देवी पनि उनकी सहयोगी हुनुभयो। साईले सानीमा कमला लक्ष्मी ढकालले धेरै भर थे गर्नुभयो, हेरिविचार गर्नुभयो। आमाको निधन पछि उनी बढी स्वतन्त्र भए। अङ्ग्रेजी पढ्ने इच्छा पूरा हुने भयो जस्तो लाग्यो। उनी पदोदय स्कूलमा कक्षा 5 पढ्न थाले। आफै गएर भर्ना भए। वर्षभरिको फी पनि पसलमा बाँकी राखे जस्तो राख्न मिल्थ्यो। उनले उधारोमा पढे, पास भए, स्कूल नै छाडे। शान्ति विद्याग्रह गए। सरहरूले के सोधेर कक्षा 6 पढ्न मिल्छ भने त्यहाँ पनि फी नतिरी उधारोमा पढे। कक्षा 6 पास भए। कक्षा 7 पदोदयमा नै पढे। 2032 पदोदयबाट SLC दिए। 2035 थर्ड डिभिजनमा SLC पास भए। आमा बितेपछि अलि अप्ठ्यारोमा पर्दै गएका थिए। गौरीधारामा सगोलको घर थियो, बेचे। उनी त्यस बेला 17-18 वर्षको थिए। एकजनाले उनलाई चाहिँ घर जग्गा दिन्छु भनेर 59,000 रुपियाँ लग्यो। उसले केही दिएन। मुद्दा लाग्यो। उनी र बिन्दु दिदी भने त्यही झगडिया घर नक्सालमा गएर बस्न थाले। 11 वर्ष मुद्दा धाए। बुबा आमा नभएको टुटोलाई हिपेको पल्ला उनले थाहा पाए। हरिवंशको पुर्ख्यौली थलो काभ्रेपाल्चोकको सखु हो। त्यहाँ उनीहरूको जग्गा थियो, अहिले पनि छ। घर विहीन भए पनि त्यहीको चामल गहुँ ल्याएर खाने गर्दथे। उनले SLC दिएपछि पदोदयका साथी सुशीलका बुबा लक्ष्मीप्रसाद अधिकारीले उनलाई जागिर दिलाइदिनु भयो। उनी रत्नलाजे स्कूलमा एकाउन्टेन्ट भए। महिनाको 135 रुपियाँ तलब पाउन थाले। यो 2032 कुरा हो। बिन्दु दिदी टङ्गाल स्कूलमा पढाउनुहुन्थ्यो। उनको तलब 175 रुपियाँ थियो। उनी चाहिँ घर खर्च भनेर 100 रुपियाँ दिदीलाई दिनुहुन्थ्यो र 35 रुपियाँ आफै खर्च गर्थे। रत्नराज्यमा 1 वर्ष काम गरे। दिउँसो रत्नराज्यमा काम गरेर साँझ भैरव बहादुर थापाको भैरव नृत्य दलमा पुग्थे। उनलाई पनि नृत्य गर्ने इच्छा थियो। उक्त दलमा जैनन्द्र लामा, खेल बहादुर लामा र कृष्णबहादुर लामा थिए। उनीहरूले नाच्न लानुभयो। हरिवंश आचार्य साह्रै दुब्लो थिए, नाच्न सुहाउँदैन भनेर उनलाई झाँक्री नृत्यमा बिरामी र पद्ध सम्भव नृत्यमा लाभा फुक्ने काम दियो। त्यहाँ पैसा पाइँदैन थियो। दलमा काम गर्न पाउनु नै ठूलो कुरा थियो। नक्साल बस्दा नाटककार जितेन्द्र महत अभिलाषी सधैँ नक्सालमा हिँड्थे। उनलाई भेटेर नाटकमा खेलाउन आग्रह गरे। उनले नाचघर लानुभयो। त्यहाँ हरिले नाटक खेल्न थाले। त्यहाँ उनलाई तलब 175 रुपियाँ दिन थालियो। नाचघरमा जान थालेपछि भैरव दल छाडे। नाचघरमा राजा रानी र राजपरिवारका सदस्य नाटक हेर्न आउँथे। नाचघरमा उनलाई अमर सिंह नाटकमा गोली लागेको अभिनय गरे उनले। त्यसपछि राजाका सचिव नारायण प्रसाद श्रेष्ठले नाचघरका मुख्य प्रबन्धक इन्द्र प्रसाद काफ्लेलाई यो केटो को हो, निकै राम्रो अभिनय गर्दो रहेछ भन्नुभएछ। मुख्य प्रबन्धक काफ्लेले उनको तलबमा 100 थपिदिए। त्यसपछि हाम्रो पनि कथा छ भन्ने नाटकमा हाँसे पात्र बने। उनको अभिनय रानी ऐश्वर्यालाई खुब हाँस उठेछ। यो देखेर मुख्य प्रबन्धक काफ्लेले उहाँको तलब फेरि 100 रुपियाँ थपिदिनु भयो र 375 पुग्यो। यसरी उनी अगाडि बढ्ने क्रममा नेपाली गीत संगीतको क्षेत्रमा पनि लागे, नेपाली चलचित्रको क्षेत्रमा पनि लागे र उनले हाम्री आमा साह्रै नै बाठी छिन्, त्यसै गरेर साझा बसमा जो पनि चढ्दछ बोलको गीत गाउँदै उनी चर्चाको शिखरमा आउन थाले र धेरै दर्शक श्रोताहरूले मन पराउन थाले। उनको विवाह विक्रम सम्बत 2040 मीरा आचार्यसँग विवाह भएको थियो। उनको परिवारको कुरा गर्दा उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंशकी श्रीमती मीरा आचार्य सन् 2011 अप्रिल 20 हृदयघातबाट मृत्यु भएको थियो। उनी लामो समयदेखि हृदय रोगबाट पीडित थिइन् र त्यसपछि उनले विक्रम सम्बत 2069 असारमा रमिला पाठकसँग दोस्रो विवाह गरेका थिए। र अलिकति महजोडीको पनि कुरा जोड्नु पर्दाखेरि उनले गाई जात्रामा महोत्सवमा विक्रमसँग 2034 भाग लिए, जसको कारणले उनको प्रसिद्धि बढ्यो। मदन कृष्ण श्रेष्ठको साथ प्रदर्शन र महजोडीको एक हिस्सा बन्नु भन्दा उनले 6 वर्षको लिगी मनोरञ्जन अकेला क्षेत्रमा संघर्ष गरेका थिए। हरिवंशले आचार्यले चलचित्रमा पनि खेलेका छन्। लोभी पापी, फिल्म राज, राजामती, बलिदान, जेबो राम्रे भो, तत सारे बिग्रिस्ने बद्री उनका लोकप्रिय फिल्महरू मध्येका केही फिल्महरू हुन्। नेपाली फिल्म उद्योगमा निकै नै लोकप्रिय थिए। उनको लाल पूर्जा, 15 गते, भकुण्डे भूत, हरिलाल, हरिबहादुर र मदन बहादुर, 50-50, दसैँको च्याङ्रा इत्यादिको सिरिज निकै नै उल्लेखनीय कमेडी श्रृङ्खलाहरू मध्ये केही हुन् जसलाई अझै पनि नेपालीहरूद्वारा मन पराइन्छ। उनले खेलेका फिल्महरू लोभी पापी फिल्म, राजमती, बलिदान, जेबो राम्रे भो, तत सारे बिग्रिस्ने बर्दी। उनी नेपाल टेलिभिजनको सुरुवाती दिनहरूमा सक्रिय रूपले प्रेस रूपमा चाहिँ हास्य श्रृङ्खलाहरूमा जोडिएका थिए। यी मध्ये उल्लेख गर्नको लागि केही सफल हास्य कृतिहरू यस प्रकार छन्, अघि पनि लिइसकेको छु नाम, ती फेरि पनि लिँदैछु। लाल पूर्जा, 15 गते, भकुण्डो भूत, हरिबहादुर र मदन बहादुरको श्रृङ्खला, 50-50, दसैँ आदि रहेका छन्। र उनले यसरी काम गर्ने क्रममा अगाडि बढ्ने क्रममा विभिन्न पुरस्कारहरूबाट पनि सम्मानित भएका छन्। सर्वे दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देश विदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरे बापत मदन कृष्ण श्रेष्ठसँग विक्रम सम्बत 2046 जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। यसरी उनले नेपाली सांगीतिक क्षेत्रलाई र नेपाली फिल्मको क्षेत्रलाई अगाडि बढाउनमा उनको निकै नै ठूलो हात रहेको छ। र पछिल्लो पटक उनले गाएको गीत चुच्चे हिमाल रहेको छ, जुन देशभक्ति खालको गीत रहेको छ। यति बेला हामी उहाँको आवाजमा रहेको यो गीत सुन्छौँ र त्यसपछि बाँकी थप कुराकानी लिएर म फेरि पनि आउनेछु। हजुर, चुच्चे हिमालमा म जहाँ भए नि मेरो दिल नेपालमा रहेको निकै नै लोकप्रिय गीत हामीले तपाईँको माझमा राख्यौँ। हरिवंश आचार्यको स्वरमा रहेको गीत थियो र पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम सङ्गीत सरगममा यहाँहरूलाई। र हामीले तपाईँको माझमा भर्खरै हरिवंश आचार्यको बारेमा तपाईँको माझमा जानकारी दियौँ र हरिवंश आचार्य निकै नै चर्चित नेम हो, यो निकै नै चर्चित नाम रहेको छ, जुन उनका विभिन्न कृतिहरूले उनलाई अगाडि चिनाउनमा नेपाली दर्शक श्रोताहरूलाई श्रोताहरूको माझमा पुर्याउन निकै नै ठुला कृतिहरू रहेका छन् र उनको सङ्घर्ष पनि त्यति नै रहेको छ। उनले नै आत्मकथा पनि लेखेका छन् जुन चिना हराएको मान्छे जुन निकै नै यो चाहिँ चर्चित एउटा आत्मकथा यो पुस्तक पनि रहेको छ। धेरैले पढ्नु पनि भएको धेरैले रुचाउनु भएको यो पुस्तक पनि रहेको छ र हामीले यस जीवनीबाट सिक्नु पर्ने कुरा धेरै छ। हामीले जीवनमा सङ्घर्ष गर्नुपर्छ अनि मात्र हामीले जीवनमा सफल हुन सक्छौँ र हामीले पढाइका कुरा पनि गर्छौँ हामी एकदमै राम्रो डिभिजनमा ल्याउन पर्छ भन्ने एउटा त्यो सोच छ धेरैमा होइन। तर हरिवंश आचार्य थर्ड डिभिजनमा एसएलसी पास भएर पनि उनी सबैभन्दा अग्र स्थानमा छन्, एकदमै आदरणीय व्यक्तित्वको रूपमा चाहिँ चिर परिचित रहेका छन्। र यो कुराकानीपछि अब कार्यक्रम सङ्गीत सर्गमा हामी दोस्रो सेगमेन्ट अन्तर्गत गजल र मुक्तकहरू वाचन गर्ने गर्दछौँ। सो अनुरूप आज तपाईँको माझमा हामीले केही गजल र केही मुक्तकहरू आजको यो दिनमा पनि पक्कै पनि वाचन गर्छौँ। हजुर, यति बेला म तपाईँको माझमा आज केही गजलहरू दसैँ तिहार नजिकै आइरहँदाखेरि केही दसैँ सम्बन्धीका गजल मुक्तकहरू र केही प्रेरक प्रसङ्ग केही भनाइहरू तपाईँको माझमा राख्नेछु र सबैभन्दा पहिला म गजलबाट सुरुवात गर्न चाहन्छु। तिमी बिना जिन्दगीमा एक्लै हाँस्न कहाँ सक्छु, तिमी बिना जिन्दगीमा एक्लै हाँस्न कहाँ सक्छु, मुटु नै चुडिए थोत्रो शरीर मात्र बाँच्न कहाँ सक्छु। मलाई माया गर्ने कम छैनन् भो सानो यो सहरमा, मलाई माया गर्ने कम छैनन् भो यो सानो यो सहरमा। तिम्रो चोखो माया ती ठिटीसँग दाज्न कहाँ सक्छु, तिमी बिना जिन्दगीमा एक्लै हाँस्न कहाँ सक्छु। तिम्रो पवित्र अनि निश्चल मायालाई लात मारेर, तिम्रो पवित्र अनि निश्चल मायालाई लात मारेर झुटो यो मायाको सहरमा सम्बन्ध गाँस्न कहाँ सक्छु। तिमी बिना जिन्दगीमा एक्लै हाँस्न कहाँ सक्छु, दुःख सुखमा साथ दिने निस्वार्थी माया तिमीलाई, दुःख सुखमा साथ दिने निस्वार्थी माया तिमीलाई। दुःखको भुमरीले घेरी ल्याउँदा खुसी भई नाच्न कहाँ सक्छु, मुटु नै चुडिए थोत्रो शरीर मात्र बाँच्न कहाँ सक्छु। मायाको गोरेटोमा भर्खरै पाइला चालेको निस्वार्थीमा, मायाको गोरेटोमा भर्खरै पाइला चालेको निस्वार्थीमा, तिम्रो माया झुटो साँचो के हो म जाँच्न कहाँ सक्छु। तिमी बिना जिन्दगीमा एक्लै हाँस्न कहाँ सक्छु, मुटु नै चुडिए थोत्रो शरीर मात्र बाँच्न कहाँ सक्छु। दिलु अर्पणजीको यो गजल तपाईँको माझमा मैले जोडेको थिएँ र यो गजलपछि अर्को गजल तपाईँको माझमा पुनः उठाउन चाहन्छु। फुल जमरा हराभरा बन्दैछन् होला आमा, फुल जमरा हराभरा बन्दैछन् होला आमा, बाँकी दिन औला भाँसी गन्दैछन् होला आमा। फुल जमरा हराभरा बन्दैछन् होला आमा, बाँकी दिन औला भाँसी गन्दैछन् होला आमा। साहुले दिएन रे छुट्टी आएन भनिदिनु होला, साहुले दिएन रे छुट्टी आएन भनिदिनु होला, सबै बसी मनाउला दसैँ भन्दैछन् होला आमा, बाँकी दिन औला भाँसी गन्दैछन् होला आमा। प्रिय आमालाई सम्झाऊ बाँकी ऋण छ भनी, प्रिय आमालाई सम्झाऊ बाँकी ऋण छ भनी, तैँले गर्दा आएन छोरो भनी भन्दैछन् होला आमा, सबै बसी मनाउला दसैँ भन्दै छन् होला आमा। टाढैबाट आशीर्वाद दिनु सन्चै छु चिन्ता नलिनु, टाढैबाट आशीर्वाद दिनु सन्चै छु चिन्ता नलिनु, इष्टमित्र गाउँघर पनि आउँदैछन् होला आमा, तैँले गर्दा आएन छोरो भनी भन्दैछन् होला आमा। कतै बन्द कतै आनन्द कस्तो विडम्बना देशमा, कतै बन्द कतै आनन्द कस्तो विडम्बना देशमा, खुलाउने छु आँखा अझै अन्धैछन् होला आमा, साहुले दिएन र छुट्टी आएन भनिदिनु होला आमा। फुल जमरा हराभरा बन्दैछन् होला आमा, बाँकी दिन औला भाँसी गन्दैछन् होला आमा। एकल रसाइली तेजेन्द्रजीको यो गजल तपाईँको माझमा जोडिएको थिएँ, जुन दसैँ नजिकै गर्दाखेरि दसैँ सम्बन्धी रहेको यो गजल थियो, जुन यो चाहिँ अलि परदेशी दाजुभाइहरू परदेश रहिरहँदाखेरि घरमा नहुँदाको पीडा चाहिँ उहाँले यो गजल मार्फत पोख्दै हुनुहुन्छ। र यो गजलपछि केही मुक्तकहरूको प्रहर जोड्दैछु, तर त्योभन्दा पहिला एउटा प्रेरक प्रसङ्ग राख्छु। एक दिन नाथेनायल हार्थन निराश हुँदै घर आएर पत्नी सोफियालाई सुनाए कि उनलाई नोकरीबाट निकालियो। अब उनी असफल बनिसकेका छन्। यो सुनेर सोफिया दुखी भएनन्, बरु खुसी हुँदै भनिन्, अब तपाईँले आफ्ना पुस्तकहरू लेख्ने समय पाउनुभयो। हो, नाथनले लामो श्वास फेर्दै भने, तर किताब लेख्नतिर लाग्यो भने हाम्रो खर्च कसरी चलाउने? तब उनकी पत्नीले दराजबाट धेरै पैसा निकालिन्। हार्थन अचम्म पार्दै सोधे, कहाँबाट आयो यति धेरै पैसा? पत्नीले जवाब दिन, मलाई सुरुदेखि नै थाहा थियो तिमी प्रतिभाशाली मान्छेौ। मलाई थाहा थियो कुनै दिन तिमीले अमर ग्रन्थ लेख्नेछौ। यसर्थ घर खर्चका लागि हरेक हप्ता जुन पैसा तिमीले दिन्थ्यौ त्यसैबाट मैले थोरै पैसा जोगाउने गर्थे। अहिले यो पैसा यति धेरै जम्मा भइसक्यो कि एक वर्षसम्म हामीलाई आरामले पुग्नेछ। पत्नीको यसै विश्वासको आधारमा अमेरिकी साहित्यको महान उपन्यास द स्कारलेट लेटर लेखियो। यदि विश्वास गर्ने पत्नी सोफिया नभएको भए सायद आज नाथनायल हार्थनको नाम महान साहित्यकारको सूचीमा पर्ने थिएन होला। हजुर, यसर्थमा पनि यो प्रेरक प्रसङ्गबाट बुझ्नुपर्ने कुरा, हामीले नारीलाई चाहिँ कमजोर सोच्नु हुँदैन र पुरुषलाई अगाडि बढाउनमा चाहिँ नारीको ठुलो हात रहेको हुन्छ। यो प्रेरक प्रसङ्गबाट सिक्नुपर्ने कुरा यही हो। र यो प्रेरक प्रसङ्गपछि कार्यक्रम सङ्गीत सर्गममा अब केही मुक्तकहरू जोड्छु र त्यसपछि गीत राख्नेछु। सुनमा अन्तर्निहित केही तत्त्व हुन्छ, सुनमा केही अन्तर्निहित तत्त्व हुन्छ, हेर कति महँगो छ न त घनत्व हुन्छ। सुनमा अन्तर्निहित केही तत्त्व हुन्छ, हेर कति महँगो छ न त घनत्व हुन्छ। ऊ साह्रै नै छुच्ची भएर के भयो त यार, ऊ साह्रै नै छुच्ची भएर के भयो त यार। गुलाबमा काँडा छ र त महत्त्व हुन्छ, गुलाबमा काँडा छ र त महत्त्व हुन्छ। माधव भण्डारी पृथक चितवन हाल साउदी अरबमा रहनुहुने मित्रको यो मुक्तक जोडिएको थिए। पक्कै पनि जुन कुरामा नराम्रो चिज हुन्छ अथवा भनौँ न राम्रो चिज जहाँ हुन्छ त्यहाँ केही नराम्रो कुरा पनि हुन्छ भन्ने यो भाव यो मुक्तकमा छ। र यो मुक्तक सँगसँगै अर्को मुक्तक पनि उठाउँछु। हाँसो रङमा जिन्दगीको पल चलिरहेछ, हाँसो रङमा जिन्दगीको पल चलिरहेछ, यता त्यता जताततै छल चलिरहेछ। देश बन्ला कि भनेको भाँजो हालिदिन्छन्, देश बन्ला कि भनेको भाँजो हालिदिन्छन्, के गर्नु यहाँ त सर्वत्र नै बल चलिरहेछ, के गर्नु यहाँ त सर्वत्र नै बल चलिरहेछ। तिलक निष्कर्ष रत्ननगरमा रहनु मित्रको यो मुक्तक थियो। र अर्को मुक्तक पनि जोड्छु। भिजेका परेली छन् यहाँ हाँस्ने कसरी होला, भिजेका परेली छन् यहाँ हाँस्ने कसरी होला, चुडियो सम्बन्ध अचानक मास्ने कसरी होला। ऊ अन्जान बनेर किन टाढियो खै थाहै भएन, ऊ अन्जान बनेर किन टाढियो खै थाहै भएन। मनमा फुलेको प्रीतको फुल मास्ने कसरी होला, मनमा फुलेको प्रीतको फुल मास्ने कसरी होला। सीमा आवास थापा पाल्पा तान्सेनमा रहनु मित्रको यो मुक्तक जोडेको थिएँ। र यो मुक्तक सँगसँगै एउटा उत्कृष्ट भनाइ राख्दैछु तपाईँको माझमा। शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फुलहरूको लस्कर लिएर आउँछ, आँसु त्यत्तिकै खसेको होइन, नेपाली साहित्यकार बुद्धिसागरको यो भनाइको। शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फुलहरूको लस्कर लिएर आउँछ, आँसु त्यत्तिकै खसेको होइन। यसको तात्पर्य हामी जति आँसु खसाले पनि त्यो आँसु जति रोए पनि त्यो आँसु त्यत्तिकै खसेको होइन, एक दिन हामीलाई खुसी आउँछ हो। त्यसैले आँसु खस्नुको त्यो तात्पर्य अथवा त्यो सट्टा चाहिँ नडराउनुहोस् तपाईँ त्यो आँसु खसेर के भयो त, एक दिन खुसी पक्कै पनि आउनेछ जीवनमा। त्यसैले जसरी एउटा शिशिरमा एकदमै तुसारोहरू झरेको हुन्छ, खसेको हुन्छ, र पछि वसन्तमा चाहिँ जसरी फुलहरू फुल्दछ, त्यसै गरी नै आँसुहरू खसेर केही हुँदैन र एकचोटि पक्कै पनि जीवनमा चाहिँ खुसीहरू चाहिँ उमङ्गहरू चाहिँ आउँछ। यही नै यसको तात्पर्य हो। र अब कार्यक्रम सङ्गीत सर्गममा हामी अर्को एउटा गीत राख्दैछौँ तपाईँको माझमा, र गीतपछि फेरि पनि तपाईँको माझमा म आउँछु नै। सपनामा आई उपहार दिएर गई, सपनामा आई उपहार दिएर गई, मलाई गतिलो हतियार दिएर गई, सपनामा आई उपहार दिएर गई, मलाई गतिलो हतियार दिएर गई, अब लानु पर्छ अत्याचारको विरुद्धमा, अब लाग्नु पर्छ अत्याचारको विरुद्धमा, कलमको सट्टा तरबार दिएर गई, कलमको सट्टा तरबार दिएर गई, मलाई गतिलो हतियार दिएर गई, हरेक जग्गामा रोक्नु पर्छ भ्रष्टाचारीलाई, हरेक जग्गामा रोक्नु पर्छ भ्रष्टाचारीलाई, मफियाहरूलाई खबरदार दिएर गई, सपनामा उपहार दिएर गई, काफिया रदीब र बहरहरू सिकाएर, काफिया रदीब र बहरहरू सिकाएर, सर्वश्रेष्ठ एक गजलकार दिएर गई, सपनामा उपहार दिएर गई, हे बैरी हो तिमीहरूको शिर काट्नेछ भन्दै, हे बैरी हो तिमीहरूको शिर काट्नेछ भन्दै, सीमा सीमामा पहरेदार दिएर गई, सीमा सीमामा पहरेदार दिएर गई, सपनामा आई उपहार दिएर गई, मलाई गतिलो हतियार दिएर गई। प्रदीप शर्मा बाँके हसनापुरमा रहनु मित्रको यसै गजल सँगसँगै कार्यक्रम सङ्गीत सरगममा यहाँलाई फेरि पनि स्वागत छ। हजुर, यति बेला यहाँहरूले रेडियो गुरुबाबा एफएम 107.4 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम सङ्गीत सरगम सुनिरहनु भएको छ, र जो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म आउने गर्दछ। र यति बेला प्रविधि कक्षमा गौरीशंकर चौधरीजी हुनुहुन्छ र म लोकराज तपाईँको माझमा छु, र यो यात्रा आज रातिको करिब 10 बजेसम्म तपाईँहरूको माझमा रहनेछ, र गजल तपाईँको माझमा सुनाइसकेको छु, र अब केही मुक्तकहरू जोड्छु। सानो सानो कुरामै लफडा हुँदैछ र त यहाँ ठूलो पर्खाल खडा हुँदैछ। सानो सानो कुरामै लफडा हुँदैछ र त यहाँ ठूलो पर्खाल खडा हुँदैछ। तराई पहाड जुधेर हामी कमजोर बन्दै गर्दा लाग्छ दुश्मन सीमा पारी तगडा हुँदैछ। नयन बिके जीको यो मुक्तक तपाईँको माझमा मैले जोडेको थिएँ। अब अर्को मुक्तक पनि जोड्छु। दसैँ आयो परदेशी सम्झी रुन्छ्यो होला आमा, बाटो हेरी आउँछ भनी कति मन रोला आमा। दसैँ आयो परदेशी सम्झी रुन्छ्यो होला आमा, बाटो हेरी आउँछ भनी कति मन रोला आमा। यो साल पनि यस्तै भयो छुट्टी पाइन मैले हेर, यो साल पनि यस्तै भयो छुट्टी पाइन मैले हेर, सम्झनामा आँसुले परेली कति ढोला आमा। दसैँ आयो परदेशी सम्झी रुन्छ्यो होला आमा, बाटो हेरी आउँछ भनी कति मन रोला आमा। सुरज गैरे विवश च्याङ्जा वालिङमा रहनु मित्रको यो मुक्तकलाई जोडेको थियो। हामीले कार्यक्रम सङ्गीत सर्गममा वाचन गरिरहेका मुक्तक केही मुक्तकहरू चुकुप प्रकाश मुक्तक दोहोरी यो पेजबाट लिएका हौँ र तपाईँको माझमा हामीले सुनाइरहेका छौँ। र यसै बिचमा अर्को मुक्तक पनि जोड्छु। तकदीरमा लेखेर ल्याउनु पर्दो रहेछ, मनका रहरहरू मेटाउनु पर्दो रहेछ। तकदीरमा लेखेर ल्याउनु पर्दो रहेछ, मनका रहरहरू मेटाउनु पर्दो रहेछ। अचानक नचाहँदै पनि केही मान्छेहरूलाई गुमाउनु पर्दो रहेछ। युवराज लामिछाने प्रदीपजीको यो मुक्तक तपाईँको माझमा मैले जोडिएको थिएँ। पक्कै पनि जिन्दगीमा कहिलेकाहीँ हामीले चाहँदा नचाहँदै पनि केही मान्छेहरूलाई गुमाउनु पर्ने अवस्था त्यो समय भइदिन्छ है। सबैभन्दा ठुलो समय हो, त्यस कारणले गर्दाखेरि त्यो समयले मान्छेलाई कहिले निष्ठुर बनाउँछ, कहिले राम्रो बनाउँछ, कहिले नराम्रो बनाउँछ है। यही मुक्तक सँगसँगै आजको कार्यक्रम लगभग सकिन थालिसकेको छ, कार्यक्रमको समय अवधि। र जानु पूर्व एउटा प्रेरक भनाइराख्छु तपाईँको माझमा। सफल मान्छेहरू महान काम गर्दैनन्, तर उनीहरू ससाना कामलाई महान ढङ्गले गर्छन्। यो हेनरीको भनाइ हो। पक्कै पनि सफल मान्छेहरू जुन एकदमै हामी ठुला ठुला मान्छेहरू विद्वानहरू का नामहरू जुन सुनिरहेका हुन्छौँ, ठुला मान्छेहरूले त्यही काम गर्ने ती सासाना कामहरू हुन्, तर तिनीहरूले मात्रै ती साना कामहरूलाई फरक ढङ्गले र महान ढङ्गले काम गर्दछन् र जीवनमा सफल बन्दछन् र नाम अगाडि आउने गर्दछ। यही भनाइ सँगसँगै कार्यक्रम सङ्गीत सरगमबाट अब छुटिनु पर्ने भएको छ। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। र कार्यक्रमलाई यहाँहरूले पाइ पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। डाउनलोड गर्नको लागि chisapani.nepal.blogspot.com र chukuprakash.blogspot.com यो दुईवटा ब्लगबाट यहाँहरूले कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र डाउनलोडको व्यवस्था मिलाउनुहुने चिसापानी छ रामे छापमा रहनुहुने रामशरण श्रेष्ठ र हरि शरण त्यसै गरेर प्रकाश आर्यलजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम मार्फत। र अबको यो समयबाट तपाईँको माझबाट हामी छुट्टिनु पर्ने बेला भइ नै सकेको छ। र एकपटक फेरि पनि तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु, स्वदेश विदेशमा सुन्नुहुने सम्पूर्ण साथीहरूलाई। र यतिसम्म यो मेरो बन्द कोठाको आवाज तपाईँको माझसम्म पुर्याउन सहयोग गर्नुहुने गौरी शङ्करजीलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै र अर्को हप्ता आउने बाचासहित म लोकराज विश्वकर्मा पनि तपाईँको माझबाट उजेल पर्छु। हस्त नमस्कार, शुभरात्री।
Oh, yeah.